تدعكم لا. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. مثل الذين حملوا التوراة ثم لم يحملوها كمثل الحمار يحمل أسفارا بئس مثل القوم الذين كذبوا بآيات الله والله لا يهدي القوم الظالمين إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين آمين. انٹرنیٹ میں اگر کچھ پرابلم ہو، یعنی آپ لوگوں کو وائس میں پرابلم لگ رہی ہو تو بتا دیے گا. جو میسیجز آ رہے ہیں اس میں کہ کنیکشن از انسٹیبل، میں پھر 4G پر ہی موو کر جاؤں گا انشاءاللہ. تو ابھی جو آیت تلاوت کری وہ آیت نمبر 5 ہے سورہ جمعہ کی. آیت نمبر 8 تک ہم ترجمہ اور خلاصہ تفسیر پڑھ چکے ہیں اور معرفہ قرآن والیوم 8 سے، اور اب ہم معرفہ مسائل پڑھ رہے ہیں اس آیت کے پیج نمبر 436 سے. تو بات کیا چل رہی تھی کہ اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام کے بعثت کے مقاصد بیان فرمائے یہاں پر، یتلو علیہم آیاتہ سے لے کر کے، اور اس کے بعد پھر فرمایا کہ ان کو نبی علیہ الصلوۃ والسلام جو تلاوت کر کے سناتے تھے اور علم سکھاتے تھے کتاب کا اور حکمت کا، اور ان کا تزکیہ فرماتے تھے، تو یہ صرف صحابہ کرام کے لیے نہیں تھا بلکہ وآخرین منہم، ان کے علاوہ دوسرے لوگوں کے لیے بھی. تو ان کے علاوہ دوسرے لوگوں کو کیسے نبی علیہ الصلوۃ والسلام یہ سارے کام کرتے تھے؟ تو وہ بواسطہ صحابہ کرام، ٹھیک ہے؟ یعنی آپ صلی اللہ علیہ وسلم نے صحابہ کرام کے ساتھ یہ سارا کام کر لیا، ٹھیک ہے، یتلو علیہم آیاتہ ہی کر دیا، یزکیہم کر دیا، یعلمہم الکتاب والحکمہ کر دیا، اور اب صحابہ کرام نے جو ہے وہ اگلی جو نسل تھی جس کو تابعین کہتے ہیں، تو ان کے ساتھ یہ سارے کام کیے، اور پھر ان کے بعد والی نسل یعنی تبع تابعین کے ساتھ پھر تابعین نے یہ سارے کام کیے، اور اسی طریقے سے سلسلہ آج بھی امت کے اندر جاری ہے. تو یہ تمام شعبے دین کے آج بھی اسی طریقے سے قائم دائم ہیں جیسے کہ نبی صلی اللہ علیہ وسلم نے ان کو قائم فرمایا تھا، اور چل رہا ہے سارا کا سارا سلسلہ، ٹھیک ہے. تو آخرین کے بارے میں پھر تفصیلی بات کر کے اب ہم آگے بڑھتے ہیں. مثل الذین حملوا التوراۃ ثم لم يحملوها كمثل الحمار يحمل اسفارا، کہ ان لوگوں کی مثال، یعنی آخرین کی مثال نہیں، ایمان والوں کی، یعنی جن لوگوں نے ان آیات کو جھٹلایا، ٹھیک ہے، تو ان کی کیا مثال ہے؟ الذین حملوا التوراۃ، کہ جن کے اوپر تورات کو لادا گیا، ثم لم يحملوها، پھر انہوں نے اس کو اٹھانے کا حق ادا نہیں کیا. تو ان کی مثال کیا ہے؟ کمثل الحمار، ان کی مثال ہے گدھوں کے جیسے، گدھے کی جیسی. یحملوا اسفارا، جو کہ اٹھائے ہوئے ہے اسفار کو، ٹھیک ہے. اب اسفار کیا چیز ہوتی ہے؟ اس کو فرما رہے ہیں کہ اسفار صفر بکسر سین کی جمع ہے، یعنی لفظ ہے صفر، جو سنگولر ٹینس ہے نا وہ ہے صفرن. تو اور بکسر سین کیوں لکھ دیتے ہیں؟ تاکہ پڑھنے میں کسی کو غلطی نہ ہو کہ بھی سین کو جو ہے نا وہ فتحہ کے ساتھ پڑھ لے تو سفر بن جائے گا وہ. تو یہاں پر سفر نہیں ہے بلکہ صفر ہے، تو کسرہ ہے، کسرہ زیر کو کہتے ہیں عربی زبان میں، ٹھیک ہے. تو صفر پڑھیں گے اس کو، صفر کی جمع اسفار ہے. تو بڑی کتاب کو کہا جاتا ہے یہ، ٹھیک ہے، یعنی صفر بڑی کتاب کو کہا جاتا ہے اور اسفار بڑی کتابوں کو کہا جاتا ہے، صحیح. سابق آیات رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی بعثت و نبوت امیین میں ہونا، یعنی جو ناخواندہ لوگ تھے، الٹریٹ لوگ تھے، ان میں آپ صلی اللہ علیہ وسلم کی بعثت و نبوت ہونا، اور آپ صلی اللہ علیہ وسلم کی بعثت کے تین مقاصد کا ذکر جن الفاظ میں آیا ہے. پچھلی آسمانی کتاب تورات میں بھی آپ صلی اللہ علیہ وآلہ وسلم کا ذکر تقریباً انہی الفاظ و صفات کے ساتھ آیا ہے، ٹھیک ہے. کیونکہ ہمارے علماء نے پھر تورات کی جو اویلیبل نسخے تھے تو ان کا بھی اچھی طرح سے مطالعہ کیا تھا، اور جیسا کہ ہم پیچھے بھی پڑھ چکے ہیں غالباً سورہ صف کی تفسیر میں، ہاں سورہ صف کی تفسیر میں ہی جس میں عیسیٰ علیہ السلام کا ذکر تھا نا، تو وہاں پہ ہم پڑھ چکے ہیں نا کہ ہمارے یعنی انڈیا ہی کے ایک عالم، انہوں نے جو حضرت مولانا رحمت اللہ کیرانوی رحمت اللہ علیہ نے اظہار الحق کے نام سے کتاب لکھی، جو کہ اتنی زبردست تحقیق ہے یعنی اہل کتاب کے جو صحیفے ہیں ان کے اوپر، کہ ایون عیسائی جو ہے نا وہ اس سے خوف کھاتے ہیں کہ جب تک یہ کتاب دنیا میں موجود رہی نا تو ہم عیسائیت کی کھل کر کے تبلیغ نہیں کر سکیں گے، ٹھیک ہے؟ تو ہمارے علماء نے ظاہر ہے بہترین تحقیق کری ہوئی ہے ان کتابوں کی، اور اس تحقیق کو جو ہے مفتی شفیع رحمتہ اللہ علیہ نے بھی پڑھا ہوا ہے، ٹھیک ہے؟ تو وہ اس کی بنیاد پر ہمیں بتا رہے ہیں کہ پچھلی آسمانی کتابوں میں بھی آپ صلی اللہ علیہ وسلم کا ذکر انہی الفاظ اور صفات کے ساتھ آیا ہے، ٹھیک ہے؟ تو اس کا مقتضی یہ تھا، یعنی دس ڈیمینڈ یہود آن حضرت صلی اللہ علیہ وسلم کو دیکھتے ہی آپ صلی اللہ علیہ وسلم پر ایمان لے آتے، ٹھیک ہے؟ کہ اتنی نشانیاں تھیں، اتنی نشانیاں تھیں ان کے پاس موجود آپ صلی اللہ علیہ وسلم کی، کہ شک و شبے کی کوئی گنجائش ہی نہیں تھی ان کے پاس، ان کو تو فوراً ایمان لے آنا چاہیے تھا، مگر آپ کے احکام سے اندھا کر دیا۔ جاہ کہتے ہیں پوزیشن، مرتبہ، منصب، ٹھیک ہے؟ تو دنیا میں جو ان لوگوں کو ایک پوزیشن ملی ہوئی تھی نا وہ رکاوٹ بن گئی، ان کو اس بات کا پتا تھا کہ اگر یہ نبی علیہ السلام کے اوپر ایمان لے آئیں گے نا تو اس کا آٹومیٹک تقاضا یہ ہوگا، ٹھیک ہے، پھر ان کی نا مرضی نہیں چلے گی، ان کی مرضی پھر نہیں چلے گی، بلکہ کس کی مرضی چلے گی؟ نبی علیہ السلام کی مرضی چلے گی، ٹھیک ہے نا؟ آپ صلی اللہ علیہ وسلم ان کو اگر ان کے منصب پر برقرار رکھیں تو آپ صلی اللہ علیہ وسلم کی مرضی ہوگی، اور اگر آپ صلی اللہ علیہ وسلم ان کو ان کے منصب پر برقرار نہ رکھیں تو بھی آپ صلی اللہ علیہ وسلم کی مرضی ہوگی، ٹھیک ہے نا؟ ان کی مرضی نہیں چلے گی اس کے بعد۔ یہ نہیں کہہ سکتے کہ میں آپ کے اوپر ایمان لاتا ہوں لیکن اس شرط پر کہ مجھے جو اپنی قوم میں مقام حاصل ہے نا اس مقام کو برقرار رکھا جائے، یہ ایمان نہیں ہوتا، ٹھیک ہے؟ اور ان کو اس بات کا پتا تھا، یہ اچھی طریقے سے اس بات کو سمجھتے تھے۔ سپردگی کا جو کانسیپٹ ہمارے مشائخ سمجھ میں نہیں آ رہا، ٹھیک ہے، اگرچہ کہ ہم مسلمان ہیں، پیدائشی مسلمان ہیں، قرآن بھی پڑھتے ہیں، حدیث بھی پڑھتے ہیں، اور واٹس ایپ کے اوپر ایک دوسرے کو دعوت و تبلیغ بھی کرتے ہیں، لیکن سپردگی کا کانسیپٹ ہے کیا ہمارے دین کے اندر؟ ہمیں کچھ اس کا اندازہ ہی نہیں ہے، ٹھیک ہے نا، مسلمان ہونے کے باوجود۔ لیکن ان لوگوں کا کیا حال تھا؟ کافر ہونے کے باوجود ان کو معلوم تھا کہ سپردگی کیا چیز ہوتی ہے، ان کو معلوم تھا یہ بات، ٹھیک ہے، دے ور ویل اویئر آف دا کانسیپٹ آف سپردگی، ٹھیک ہے۔ اسی وجہ سے ابو جہل نے بھی ایمان سے انکار کر دیا تھا، صحیح ہے، اسی وجہ سے، کیونکہ اس کو پتا تھا کہ ایمان کا مطلب ہوتا ہے سپردگی، تو اس نے انکار کر دیا کہ بھئی میں سپردگی کے لیے تیار نہیں ہوں، ٹھیک ہے۔ اور اسی وجہ سے یہود نے بھی انکار کر دیا، کیونکہ ان کو باقی سب کچھ پتا تھا، سپردگی کا بھی مطلب پتا تھا، ان کو پتا تھا کہ ایمان لانے کا مطلب ہے سپردگی، ٹھیک ہے۔ جب آپ نے اللہ کے اوپر، اللہ کے رسول کے اوپر ایمان لے آئے تو پھر اپنی مرضی کیا، اپنی مرضی کیسے چلا سکتے ہیں، ٹھیک ہے نا، پھر اپنی ڈیمانڈس کی کوئی معنی نہیں رہ جاتے۔ بات سمجھ میں آ رہی ہے کچھ ہمارے؟ نہیں آ رہی ہے ابھی بھی، صحیح ہے؟ تو یہ جو ہے نا، یہ ہمیں بھی کچھ سیکھنا چاہیے اس کانسیپٹ کو، ہے نا؟ کسی نے پتہ نہیں آپ میں سے غلطی سے لکھا تھا یا جان بوجھ کے لکھا تھا، میں نے کیونکہ ٹاپک کچھ اور چل رہا تھا، لیکن تو اس وجہ سے ساجد نے اس کو یعنی ایڈریس نہیں کیا تھا اس بات کو، لیکن کسی نے پچھلی کلاسوں میں لکھا تھا کہ سپردگی کے ساتھ زندگی گزارنا بڑا مشکل ہے، صحیح ہے؟ تو اب پتہ نہیں غلطی سے ٹائپ ہو گیا تھا، کہنا کچھ اور چاہ رہے تھے یا کیا، لیکن ایسا ہے نہیں، ٹھیک ہے نا، یہ بالکل غلط انڈرسٹینڈنگ ہے۔ اس کی وجہ یہ ہے کہ ہمیں سپردگی کا مطلب پتہ نہیں ہے، ٹھیک ہے؟ تو اس وجہ سے نا سپردگی کے ساتھ زندگی گزارنا ہمیں مشکل نظر آتی ہے، اگر واقعی یہ مطلب تھا، ٹھیک ہے بھائی، سپردگی کے ساتھ زندگی گزارنا آسان ہے اصل میں تو یہ ہے، ٹھیک ہے، अगर हम उसको समझ जाएं कि ये चीज़ क्या है, तो फिर तो इतनी सुकून वाली जिंदगी तो और हो ही नहीं सकती। इस दुनिया के अंदर, इस दुनिया के आजमाइशों, परेशानियों, मुसीबतों और बीमारियों के साथ उतनी आसान जिंदगी इंसान कभी नहीं गुजार सकता जितनी आसान जिंदगी सुपुर्द करने वाले को मिलती है। ठीक है ना, सुपुर्द करने वाला बंदा अपने आप को जो सुपुर्द करता है ना, वो इस दुनिया के अंदर जन्नत के मजे उठाना शुरू कर देता है। इसी दुनिया के अंदर रहते हुए जन्नत के मजे, उसको जो होता है ना, ठंडी हवाएं आना शुरू हो जाती हैं। अभी वो जन्नत में दाखिल नहीं हुआ है, लेकिन जन्नत की हवाएं तो बहुत दूर तक पहुंचती है ना, तो गोया के हवाएं आना शुरू हो जाती हैं उसको, जन्नत की हवाएं। ठीक है, तो उससे ज्यादा और क्या शुगल वाली जिंदगी होगी भाई, उससे ज्यादा आसानी वाली और कौन सी जिंदगी होगी। ठीक है, कि जिसके अंदर दुनिया किसी सड़ी गली और गंदी सड़ी हुई दुनिया के अंदर रहते हुए जन्नत के मजे उठाना शुरू हो जाए, है ना। तो ये तो उसी को मिलेगा ना जो कि सपोर्ट करेगा, दूर बैठ करके तमाशा देखने वाले को थोड़ी मिलेगा। बहरहाल तो इन लोगों को ये बात पता थी, तो सारी निशानियां होने के बावजूद इन्होंने इनकार कर दिया। ठीक है, क्योंकि ये अपने जाह और अपने माल को सुपुर्द नहीं करना चाहते थे। ठीक है, तो फिर इनके जाह और माल ने जो है वो तौरात के अहकाम से इनको अंधा कर दिया। यानी उसी किताब जिसको कि ये अल्लाह का कलाम कहते थे, अल्लाह की किताब कहते थे, जिसके ऊपर बड़ा इनको नाज था, राइट, तो उसी को मानने से इनकार कर दिया इन्होंने। कुरान को क्या मानते, अपनी किताब को नहीं माना। ठीक है ना, तो फिर क्या हुआ कि बावजूद तौरात का इल्म होने के, अमल के एतबार से ऐसे हो गए जैसे बिल्कुल जाहिल और नावाकिफ हो। यानी अमल इल्म के होने के बावजूद इंसान जाहिल बन जाता है। उन लोगों की मजम्मत मस्कूरा आयत में इस तरह की गई कि ये लोग जिन पर तौरात लादी गई थी, यानी उनको बेमांगे अल्लाह ताला की ये नेमत दे दी गई थी, क्योंकि खानदान में चल रही थी ना, पैदाइशी थे ये लोग हमारी तरह से, बिल्कुल हमारी तरह से, जिस तरह हम पैदाइशी मुसलमान हैं। कॉन्वर्ट तो मेरे ख्याल में इस क्लास में कोई एक बंदा भी नहीं है। ठीक है, लेकिन ये भी जो है ना, ये हमारी तरह से पैदाइशी मुसलमान थे, या हम उनकी तरह से पैदाइशी मुसलमान है। ठीक है, तो जो पैदाइशी मुसलमान हो ना, तो फिर वो यही करता है। ठीक है, कि वो ना अल्लाह की नेमत की कदर नहीं करता है, फ्री की मिल जाती है ना इस वजह से, मगर उन्होंने उसके उठाने का हक अदा नहीं किया। अच्छा, यानी तौरात के अहकाम की परवाह नहीं करी। ठीक है ना, हमारा भी बिल्कुल यही हाल है ना, हम भी सुभान अल्लाह, माशाल्लाह, अल्लाह की मर्जी, अल्लाह 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 बहुत करते हैं हम। मैंने तो आप में से तो बहुत सारे इंडियन भी हैं, लेकिन अभी ख्वातीन की क्लास में ने कहा था कि पाकिस्तानी जो है ना, देखें पाकिस्तानी पासपोर्ट ऐसा लगता है कि अल्लाह के जिक्र के बगैर पाकिस्तानी सिटीजनशिप नहीं हो सकती। अगर कोई बंदा अल्लाह का जिक्र नहीं करता ना, तो वो पाकिस्तानी सिटीजन कहलाने के काबिल नहीं है। उसका मतलब यह है कि वो कोई गद्दार किस्म का बंदा है, क्योंकि वो अल्लाह का जिक्र नहीं करता। ठीक है, लेकिन पाकिस्तानी अल्लाह का जिक्र हर बंदा करता है, हर बंदा सुभान अल्लाह माशाल्लाह, आप बात करें ना किसी से, है ना, तो अल्लाह 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 अल्लाह, राइट। लेकिन अल्लाह के अहकाम की अतात नहीं जी, वो पप्पू यार तंग ना कर, राइट, हमारा ये एटीट्यूड है अल्लाह के हुक्म के बारे में। ठीक है, खाम खा की अंदर परेशान ना करो मुझे, मैं कर रहा हूँ ना अल्लाह का जिक्र हर बात में, मैं अल्हम्दुलिल्लाह भी कहता हूँ, सुभान अल्लाह भी कहता हूँ, अल्लाह की मर्जी भी कहता हूँ, ये भी कहता हूँ, वो भी कहता हूँ, है तो अल्लाह के अहकाम की अतात की क्या जरूरत है भाई। सही है, तो भाई असल मसला जो है ना, वो तो अहकाम की अतात होती है। अहकाम की अतात जब तक नहीं करेंगे ना, तो उस वक्त तक ये जो जिक्र है ना, जुबान का जिक्र, ये जिक्र किसी काम का नहीं है। ठीक है, हाँ, अगर अपनी गलती के ऊपर नादिम भी हो बंदा, शर्मिंदा भी हो, और इस बात को एडमिट करे कि हाँ मैं अल्लाह के हुक्म की अतात नहीं कर रहा हूँ, मैं कसूरवार हूँ, और मैं अपनी गलती को तस्लीम करता हूँ, अल्लाह ताला से जो है वो माफ़ी मांगता हूँ, अल्लाह ताला से मदद मांगता हूँ, तो फिर इस जुबानी जिक्र का बहुत फ़ायदा है इस बंदे को। ठीक है, लेकिन इनकार के साथ फ़ायदा नहीं है, इकरार के साथ फ़ायदा है। ठीक है, तो इकरार तो कम अज़ कम करे ना बंदा कि मैं अतात नहीं कर पा रहा हूँ, मैं गलती पर हूँ, मुझे इसके ऊपर शर्मिंदगी है, ये तो करे ना बंदा, तब बात शुरू होगी फिर उसकी। खैर, तो उन्होंने इसके उठाने का हक अदा नहीं किया, यानी तौरात के अहकाम की परवाह नहीं की। इनकी मिसाल ऐसी है जैसे गधे की पुश्त पर उलूम व फनून की बड़ी बड़ी किताबें लाद दी जाती हैं, ये गधा उनका बोझ तो उठाता है, मगर इनके मजामीन की ना उसको कुछ खबर है, ना उनसे कोई फ़ायदा उसको पहुँचता है। یہود کا بھی یہی حال ہے کہ دنیا سازی کے لیے تو تورات لیے پھرتے ہیں، دنیا سازی کے لیے تورات تو لیے پھرتے ہیں اور لوگوں میں اس کے ذریعے جاہ اور اپنا مقام بھی پیدا کرنا چاہتے ہیں، مگر اس کی ہدایات سے کوئی فائدہ نہیں اٹھاتے، یعنی اس کے احکام کے اوپر کے سامنے سر تسلیم خم نہیں کرتے اور ان کو نہیں مانتے ان احکامات کو. تو اللہ تعالیٰ نے جو ہمیں یہود کے بارے میں تفصیلات بتائی ہیں تو اسرائیل کی دشمنی کے لیے نہیں بتائی کہ ہاں بس اسرائیل کے ساتھ دشمنی کے گن گاتے رہو اور بس، نہیں اس لیے نہیں بتائی ہیں نا، بلکہ ہمیں اپنے لیے کہ ہم کہیں یہ حرکتیں تو نہیں کر رہے ہیں، اور اگر کر رہے ہیں تو ہمیں اس سے توبہ کرنے کی ضرورت ہے. عالم بے عمل کی مثال. حضرات مفسرین نے فرمایا کہ جو مثال یہود کی دی گئی ہے یہی مثال اس عالم دین کی ہے جو اپنے علم پر عمل نہ کرے. فارسی کا ایک شعر لکھا ہے تو اس طرح، جس کو تو فارسی نہیں آتی، تو علم کے اوپر عمل کا کیا مطلب ہوتا ہے؟ علم کے اوپر عمل کا مطلب جیسا کہ ہم عمومی طور پر سمجھتے ہیں اور علماء سے توقع رکھتے ہیں، ٹھیک ہے، کہ علماء جو ہے نا وہ پرفیکٹ ہونے چاہیے اور وہ ہر عمل کے اندر پورے ہونے چاہئیں تو وہ کہلائیں گے کہ علم پر عمل کرنے والے عالم ہیں، ٹھیک ہے، لیکن ایسا نہیں ہے، ٹھیک ہے، کیونکہ یہ پہلی بات تو کسی انسان کے بس میں ہی نہیں کہ وہ ہر عمل کو جو ہے نا وہ جیسا کتاب میں لکھا ہوا ہے ویسا کر پائے، ٹھیک ہے، کیونکہ عمل تو بہت سارے ہیں اور انسان کی زندگی جو ہوتی ہے وہ بہت محدود ہوتی ہے، انسان کا ایک دن جو ہوتا ہے اس کے اندر بہت محدود وقت ہوتا ہے اس کے پاس، پھر اس کے بعد اللہ تعالیٰ نے اس کے اوپر بہت ساری ذمہ داریاں بھی لادی ہوئی ہوتی ہیں، ٹھیک ہے، اس کے اوپر رسپانسبلٹیز ہوتی ہیں، اس کے گھر کی، اس کے اولاد کی، کسب معاش کی ذمہ داریاں ہوتی ہیں، ٹھیک ہے نا، تو بہت ساری چیزیں اللہ تعالیٰ نے بندے کے ساتھ لگائی ہوئی ہوتی ہیں، تو اس وجہ سے نا کوئی بھی جو ہے نا وہ ہر چیز کے اوپر عمل نہیں کر سکتا، ٹھیک ہے، جیسے کتابوں کے اندر کہا ہمیں یہ بھی کرنا چاہیے، یہ بھی کرنا چاہیے، یہ بھی کرنا چاہیے، یہ نہیں کر سکتا. تو پھر علم پہ عمل کرنے کا مطلب کیا ہے؟ علم پہ عمل کرنے کا مطلب یہ ہوتا ہے فرائض کے اوپر عمل کرنا، ٹھیک ہے، اور جو گناہ ہوتے ہیں ان گناہوں سے حد المقدور بچنے کی کوشش کرنا، ٹھیک ہے، ان کے اوپر اصرار نہ کرنا، اگر ہو بھی جائے تو اس کو جسٹیفائی نہ کرنا، اگر غلطی سے ہو جائے کسی وجہ سے بھی مجبوراً ہو جائے تو اس سے توبہ کر لینا، اس کو جسٹیفائی نہ کرنا، ٹھیک ہے نا، یہ ہوتا ہے علم پر عمل کرنا، ٹھیک ہے. تو جو علماء حق کہلاتے ہیں وہ اتنا ہی کرتے ہیں بس، ٹھیک ہے نا، اتنا ہی کرتے ہیں کہ فرائض کے اوپر عمل کرتے ہیں اور جو منہیات ہوتی ہیں، محرمات ہوتی ہیں، ان سے بچتے ہیں، اور اگر ہو جاتا ہے تو اس کو جسٹیفائی نہیں کرتے، اس کے اوپر اصرار نہیں کرتے. دس میکس دیم علماء حق. یہ کر لینے کی وجہ سے ان کو علماء حق ہونے کا سرٹیفکیٹ مل جاتا ہے، ٹھیک ہے. تو اس سے زیادہ کی ان کو ضرورت نہیں ہے. تو ہمیں بھی جو ہے نا وہ بھی علم کے اوپر عمل کرنے کا یہی مطلب ہے کہ ہم بھی یہی کریں، ان کے ساتھ جڑیں اور ہم بھی اسی طریقے سے اپنی زندگی گزارنے کی کوشش کریں. پرفیکشن جو ہے وہ اللہ تعالیٰ کے سوا کسی کے اندر نہیں ہو سکتی ہے، اور یہ علماء حق جو ہوتے ہیں یہ تو 21ویں صدی کے ماحول کے اندر ہمارے جیسے پریشانیوں کے اندر مبتلا یہ لوگ ہوتے ہیں، کوئی ان کے لیے کوئی الگ کوئی دنیا کوئی بنائی اللہ تعالیٰ نے. تو اس وجہ سے نا ان سے اس قسم کی غلط ایکسپیکٹیشنز رکھ لینے سے جو ہے نا پھر خالی ہمارا نقصان ہوتا ہے کہ ہم جو ہے وہ پھر ان سے دور رہتے ہیں اور ان کے بارے میں ہمیشہ جو ہے وہ ایک کرٹیسائزنگ ایٹیٹیوڈ رکھتے ہیں، جس کی وجہ سے کہ ہم ان کے علم سے فائدہ نہیں اٹھا پاتے. بہرحال تو آگے فرمایا قل یا ایھا الذین ھادوا ان زعمتم انکم اولیاء للہ من دون الناس فتمنوا الموت ان کنتم صادقین، کہ کہہ دیجئے کہ اے وہ لوگوں جنہوں نے جو یہودی ہیں، ٹھیک ہے، ھادوا کا مطلب جو یہودی ہوئے، اگر تم زوم کرتے ہو، تم کو بڑا یعنی کلیم ہے اس بات پر، کس بات پر، انکم اولیاء للہ، کہ تم ہی اللہ تعالیٰ کے دوست ہو، من دون الناس یعنی باقی انسانوں کو چھوڑ کر صرف تم ہی اللہ تعالیٰ کے دوست ہو، فتمنوا الموت تو تم تمنا کرو موت کا، اگر تم سچ کہتے ہو ان کنتم صادقین، اگر تم اپنے دعوے میں سچے ہو، یعنی تمہیں واقعی اپنے دعوے کے اوپر اعتماد ہے کہ تم بالکل صحیح دعویٰ کر رہے ہو. تو اس کے تحت لکھتے ہیں کہ یہود اپنے کفر و شرک اور ساری بد اخلاقیوں کے باوجود یہ دعویٰ بھی رکھتے تھے، نحن ابناء اللہ و احباؤہ، یعنی ہم تو اللہ کی اولاد اور محبوب ہیں، اور اپنے سوا کسی کو جنت کا مستحق نہ کہتے تھے، بلکہ یوں کہا کرتے تھے، لن یدخل الجنۃ الا من کان ہودا، کہ کوئی جنت میں داخل نہیں ہوگا سوائے ان لوگوں کے جو یہودی ہوئے. ٹھیک ہے، گویا وہ آخرت کے عذاب سے اپنے آپ کو بالکل محفوظ اور مامون سمجھتے تھے اور جنت کی نعمتوں کو اپنی ذاتی جاگیر سمجھتے تھے. اور یہ ظاہر ہے کہ جس شخص کا یہ ایمان ہو کہ آخرت کی نعمتیں دنیا کی نعمتوں سے ہزاروں درجے افضل و بہتر ہیں، اور دنیا میں ہر وقت یہ بھی دیکھتا رہتا ہے یہاں کی زندگی رنج و غم اور تکلیفوں سے اور محنتوں سے خالی نہیں، اور بیماریاں بھی آتی ہی رہتی ہیں، اور اس کو یہ بھی یقین ہو کہ موت آتے ہی مجھے وہ عظیم اور دائمی نعمتیں ضرور مل ہی جائیں گی، تو اس کا مقتضا یہ ہے، یعنی ان ساری یعنی یہ جو ان کو سارے یقین جس بندے کو ہوتے ہیں نا، تو آٹومیٹیکلی اس پہ کیا اس شخص کے اندر ایک کیفیت پیدا ہوتی ہے کہ اگر اس میں ذرا بھی عقل و فہم ہے تو اس کے دل میں موت کی تمنا پیدا ہو، اور وہ دل سے چاہے کہ موت جلد آ جائے تاکہ دنیا کی مقدر اور رنج و غم سے بھری ہوئی زندگی سے نکل کر خالص راحت اور آرام کی دائمی زندگی میں پہنچ جائے. ٹھیک ہے، جس کو اس بات کے اوپر یقین ہوگا تو اس کے دل کی کیفیت یہ ہوگی. ٹھیک ہے، ایک دائمی کیفیت اس کے دل کے اندر یہ ہوگی کہ بس اس دنیا کی زندگی جتنی اللہ نے لکھی ہوئی ہے نا وہ کٹ جائے، اور میں پھر اللہ تعالیٰ کے پاس پہنچ جاؤں، جس کو کہ اللہ تعالیٰ سے ملاقات کا شوق کہتے ہیں، اللہ تعالیٰ سے ملاقات کا شوق. ٹھیک ہے، تو اس بندے کے اندر آٹومیٹکلی یہ ملاقات کا شوق جو ہے وہ ہوگا. ٹھیک ہے، تو اس کے بارے میں شاید اگر آپ نے جمعہ کا بیان سنا ہو تو اس نے اپنے مشائخ سے ہی سنی ہوئی، اپنے حضرت سے ہی بلکہ سنی ہوئی وہ بات رپیٹ کری تھی اس میں، کہ حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ جب غزوہ تبوک تھا، وہ کون سی جنگ تھی، جنگ یرموک غالباً، تو رومیوں کے ساتھ وہ جنگ تھی، تو رومیوں کا جو لشکر تھا وہ لاکھوں نفر کے اوپر مشتمل تھا، لاکھوں، اور خالد بن ولید رضی اللہ تعالیٰ عنہ جو ہے وہ غالباً ان کے پاس 30,000 لوگ تھے، 30,000 جو کہ لاکھوں کے مقابلے میں کچھ حیثیت نہیں رکھتے. ٹھیک ہے نا، یعنی 1:10 کا ریشیو تھا یا کچھ اس قسم کا. ٹھیک ہے، تو رومیو نے ان کو پیغام بھیجا کہ بھائی تم کیسے لڑو گے، ہمارے پاس تو لاکھوں لوگ ہیں اور تمہارے پاس تو کئی بس ہزاروں میں ہیں، تو تم ہمارا مقابلہ نہیں کر سکتے، تو اپنی موت کو کیوں دعوت دے رہے ہو اس طریقے سے. حضرت خالد بن ولید رضی اللہ عنہ کا کیا جواب تھا کہ تم اس کی فکر نہ کرو، میرے پاس ایک ایسی قوم ہے جو کہ موت سے اس طرح محبت کرتی ہے جیسے تم شراب کے پیالے کو پینا محبوب رکھتے ہو. ٹھیک ہے نا، جیسے یو لک فارورڈ ٹو ہیونگ الکوہل، ڈرنکنگ وائن. ٹھیک ہے کہ بھائی وہ کہتے ہیں نا وہ لگے دم مٹے غم، کہ بھائی جام پیئیں گے اور سارے غموں کو بھول جائیں گے. تو اس طریقے سے ایک شرابی جو ہوتا ہے وہ شراب کو دیکھتا ہے. ٹھیک ہے، ظاہر ہے اس کے لیے جو ہے وہ آج کل ایون ویسٹرن ورلڈ کے اندر وہ سارا ہفتہ انتظار کرتا ہے کہ بھائی سارا ہفتہ جو دفتر کے بھاگ دوڑ کے اندر جو وہ تھکے ہیں نا، تو اب ویکینڈ آئے گا اور ہم پب جائیں گے یا ہم کسی پارٹی میں جائیں گے اور وہاں پہ جو ہے وہ اپنے سارے غم بھلا دیں گے اس شراب کو پی کر کے. اور پھر شراب پی پی کر کے وہ ایسے مدہوش ہوتے ہیں کہ جب وہ اپنے گھروں کو جانے کے لیے نکلتے ہیں نا رات کے آخری پہر میں، تو اس وقت جو ہے وہ وہ جو ڈرائیونگ انڈر دا انفلوئنس آف الکوہل وہ ڈرائیونگ کرتے ہیں اور پھر دوسروں کو ٹکر مار کر کے مرتے ہیں اور دوسروں کو مارتے ہیں. اسی وجہ سے امریکہ کے اندر جو ویکینڈ کی جو نائٹس ہوتی ہیں، بلکہ ویکینڈ کی جو مارننگ ٹائم ہوتا ہے، وہ سب سے زیادہ خطرناک ٹائم ہوتا ہے سڑکوں پہ آنے کا، کیونکہ سارے شراب میں مست ہو کر کے سڑکوں پہ آتے ہیں اور اس طریقے سے پھر بے انتہا موتیں ہوتی ہیں. پھر اس کے لیے انہوں نے بہت سارے قوانین بنائے ہوئے ہیں کہ جی اگر آپ شراب کے نشے میں ڈرائیو کرتے ہوئے پائے گئے تو آپ کو اتنا لمبا چوڑا فائن دینا پڑے گا، یہ ہوگا وہ ہوگا. ٹھیک ہے، تو ان کے یہاں شراب کی یہ حیثیت ہے. ٹھیک ہے کہ بہت ہی زیادہ محبوب چیز ہے شراب. تو صحابہ کرام کے نزدیک جو ہے نا وہ اسی طریقے سے موت محبوب تھی. تو خردوں نے اس طرح سے جواب دیا. تو یہ کیوں تھا ان کے اندر؟ کیونکہ وہ اسی طریقے سے دنیا کی زندگی کو دیکھتے تھے کہ بھئی یہاں پہ ٹھیک ہے, ہم اپنی ضروریات پوری کرنے کے لیے ہیں, اعمال بنانے کے لیے یہاں پر ہیں, لیکن یہ ہمارا مقصد نہیں ہے, یہ ہمارا الٹیمیٹ گول نہیں ہے, بلکہ الٹیمیٹ گول تو ہمارا موت کے بعد ہے. موت کو سمجھے ہیں غافل, اختتام زندگی ہے یہ شام زندگی, صبح دوام زندگی. تو ایمان والوں تو موت کو اس طریقے سے دیکھتا ہے کہ اس سے تو پھر میری اصل زندگی شروع ہو گئی, ابھی تو میں گویا کہ یعنی میں ایک یعنی ایک ایک رات میں زندگی گزار رہا ہوں, میرے زندگی کا دن جو ہے نا وہ تو مرنے کے بعد شروع ہوگا. کیا مطلب؟ کہ رات میں آپ کو چیزیں نظر نہیں آتی, ٹھیک ہے, جب دن ہوتا ہے تو دن میں آپ کو چیزیں نظر آنا شروع ہوتی ہیں. بالکل ایسے ہی جو اللہ تعالیٰ کا عالم امر ہے, روحانی دنیا جو ہے, جو کہ اصل دنیا ہے, وہ اس دنیا میں رہتے ہوئے نظر ہی نہیں آتی, ہم اس سے بالکل اندھے ہوتے ہیں کیونکہ ہم اس دنیا کو دیکھ نہیں سکتے. تو گویا کہ ہم رات میں رہ رہے ہیں, ٹھیک ہے. جب موت آئے گی نا تو موت آنے کی سب سے پہلی منزل کیا ہوتی ہے, سب سے پہلا کام کیا ہوتا ہے جس وقت موت آتی ہے, کہ اگلے جہان کی چیزیں نظر آنی شروع ہو جاتی ہیں, اگلے جہان کی چیزیں, فرشتے نظر آنا شروع ہو جاتے ہیں, ٹھیک ہے نا, اپنا مقام نظر آنا شروع ہو جاتا ہے. اور یہی وہ وقت ہوتا ہے کہ اگر کوئی گناہگار ہوتا ہے تو اس کے اوپر اس وقت توبہ کے دروازے بند ہو جاتے ہیں, ٹھیک ہے, کیونکہ جب اگلی چیز نظر آ گئی تو اب ایمان ہو ہی نہیں سکتا, کیونکہ ایمان تو بالغیب ہوتا ہے اور یہاں تو چیزیں نظر آنی شروع ہو گئیں, ٹھیک ہے. تو چیزیں نظر آنی کب شروع ہوتی ہیں؟ جب ملک الموت آ جاتے ہیں, ٹھیک ہے. تو گویا کہ دن طلوع ہوتا ہے, ملک الموت آنے کے بعد تو دن طلوع ہوتا ہے, تب چیزیں نظر آنی شروع ہوتی ہیں, ٹھیک ہے نا. اور پھر جو ہے وہ سارا کا سارا پروسیس شروع ہو جاتا ہے, فرشتے جو ہیں وہ لے کے جاتے ہیں, وہ آسمانوں پہ لے کے جا رہے ہوتے ہیں اس کو, ٹھیک ہے, اور اللہ تعالیٰ کا جو ہے پھر فیصلہ ہوتا ہے کہ اس کو جو ہے وہ زمین پہ جا کر کے رکھ دو یا اس کو پٹخ دو, اوپر ہی نہ آنے دو اس کو, ٹھیک ہے. تو ایمان والے کا بالکل زندگی کو دیکھنے کا انداز ہی مختلف ہوتا ہے, ٹھیک ہے. ایمان والے میں اور کافر میں نا چند اعمال کا فرق نہیں ہوتا, ٹھیک ہے, چند الفاظ کا فرق نہیں ہوتا, کہ کافر وہ الفاظ نہیں کہہ رہا, آپ وہ الفاظ کہہ رہے ہیں, کافر وہ جو ہے اس طریقے سے عبادت نہیں کر رہا, آپ اس طریقے سے عبادت کر رہے ہیں, نہیں, یہ فرق نہیں ہوتا ایمان والے اور کافر, بلکہ ایمان والے اور کافر کے درمیان جو ہوتا ہے نا یہ پرسیپشن آف ریالٹی کا فرق ہوتا ہے. اٹس اے ڈفرنٹ پرسیپشن آف ریالٹی, دنیا کو دیکھنے کا, زندگی کو دیکھنے کا بالکل انداز ہی مختلف ہوتا ہے ایک ایمان والے, ٹھیک ہے. تو ہمارا مسئلہ اس دور کے اندر کیا ہے کہ ہم اعمال اور الفاظ کی حد تک تو مسلمان ہوتے ہیں, لیکن ہمارا زندگی کو دیکھنے کا انداز بالکل وہی انداز ہوتا ہے جو کہ کافر کا انداز ہوتا ہے, بالکل وہی انداز, ٹھیک ہے. تو بھائی یہ کس قسم کا اسلام ہے بھائی؟ کسویں 21st century اسلام ہے, ہے نا, ماڈرن انلائٹنڈ, کیا کہتا ہے, ماڈریشن والا اسلام ہے یہ تو, ٹھیک ہے. تو فرماتے ہیں کہ اس لیے آیت مذکورہ میں رسول اللہ صلی اللہ علیہ وسلم کو ہدایت کی گئی کہ آپ صلی اللہ علیہ وسلم یہود سے فرمائیں کہ اگر تمہارا یہ دعویٰ کہ ساری مخلوق میں تم ہی اللہ کے محبوب اور لاڈلے ہو اور تمہیں یہ خطرہ بالکل نہیں کہ آخرت میں تمہیں کوئی عذاب ہو سکتا ہے, تو پھر عقل کا تقاضا یہ ہے کہ تم موت کی تمنا کرو اور اس کے مشتاق رہو. تو پھر قرآن نے خود ان کی تکذیب کر دی, ٹھیک ہے. قرآن اللہ تعالیٰ کا کلام ہے اور اللہ تعالیٰ ان کے دلوں سے واقف ہے کہ ان کے دل میں کیا چل رہی ہے, اصل میں حقیقت کیا ہے, زبان سے کیا بول رہے ہیں اور دل میں کیا معاملہ ہے. تو اللہ تعالیٰ نے اپنے اس علم کے بدولت یہاں پہ خود ہی ان کو ریفیوٹ کر دیا اور فرمایا کہ وَلَا يَتَمَنَّوْنَهُ أَبَدًا بِمَا قَدَّمَتْ أَيْدِيهِمْ, ٹھیک ہے, کہ یہ ہرگز ہرگز کبھی بھی موت کی تمنا نہیں کریں گے. اور ریزن بھی بتا دیا اس کا, بِمَا قَدَّمَتْ أَيْدِيهِمْ, بوجہ ان کاموں کے جو ان کے ہاتھوں نے کیے, ٹھیک ہے, یعنی جو انہوں نے عمل کیے ہیں نا, اس وجہ سے یہ کبھی بھی تمنا نہیں کریں گے, ان کو پتہ ہے یہ کیا کرتے ہیں, ٹھیک ہے. کیونکہ یہ لوگ جو تھے نا یہ علم والے تھے, تورات کا علم تھا ان کے پاس, ٹھیک ہے, تو ان کو اتنا پتا تھا, یعنی انٹلیکچولی دے ور اویئر کہ یہ صحیح نہیں کر رہے, ٹھیک ہے. عوام الناس کو بیوقوف بناتے تھے, اوس اور خزرج کہ جو قبائل مدینہ منورہ میں رہتے تھے وہ ان کے لیے عوام الناس تھے، ٹھیک ہے نا، ان کو یہ بیوقوف بناتے تھے، ان کو یہ جھوٹی جھوٹی باتیں بولتے تھے، ٹھیک ہے، لیکن خود ان کو پتا تھا کہ کیا کر رہے ہیں. تو ایسی جو سچویشن میں بندہ ہوتا ہے نا کہ اس کو پتا ہے کہ وہ غلط کام کر رہا ہے اور دوسروں کو وہ جھوٹ بول رہا ہے، تو یہ بندہ پھر نا یہ یعنی پھر موت کی تمنا والا جو معاملہ ہے وہ اس کے ساتھ کبھی نہیں ہو سکتا، ٹھیک ہے. اس کے بارے میں ہم پہلے بھی بات کر چکے ہیں ترجمے کے دوران کہ جو لڑائی کے اندر ایک بہادری دکھانا ہوتا ہے نا وہ ایک الگ چیز ہوتی ہے. وہ ایک جس کو کہتے ہیں آج کل میڈیکل ریسرچ سے بات زیادہ لوگوں کو پتہ لگ گئی ہے کہ جی یہ کچھ ہارمونز ہوتے ہیں، ٹھیک ہے نا، اور یہ ہارمون سیکریشن جو ہوتی ہیں نا ان کی بنیاد پر انسان کچھ ایسے کام کر لیتا ہے جو کہ اس کے یعنی طبیعت کے مطابق نہیں ہوتے یا اس کی سوچ کے مطابق نہیں ہوتے، ٹھیک ہے. تو وہ ایک جس کو کہتے ہیں نا ایک 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 کیا کہتے ہیں ایک جوش میں آ کر کے نا انسان کچھ کر جاتا ہے، ٹھیک ہے. تو وہ جوش میں آ کر کے کوئی ایسا عمل کر لینا کہ اس کو دیکھ کر کے لگے کہ اس کو موت کا خوف نہیں ہے، ٹھیک ہے. تو یہاں پر وہ والے جوش کی بات نہیں ہو رہی، ٹھیک ہے. جیسے کہ کوئی کوئی انسان جو ہے وہ پہاڑ کی چوٹی سے جو ہے وہ نیچے کود جاتا ہے اور پیراشوٹ جو ہے وہ کھولتا ہی نہیں ہے، ٹھیک ہے. تو آپ کہیں گے کہ ہاں بھائی یہ تو بڑا اللہ کا ولی ہے کیونکہ اس کو پتا ہے کہ یہ مر جائے گا تو یہ جنت میں چلا جائے گا. نہیں، وہ تو کافر ہے، اس کو تو آخرت پہ ایمان ہی نہیں ہے، اس کا تو کوئی دین سے تعلق نہیں ہے، پھر بھی جو ہے وہ 10,000 فٹ کی بلندی سے چھلانگ مار دیتا ہے، ٹھیک ہے نا. تو وہ ایک بالکل الگ چیز ہوتی ہے اور یہاں پر اس کا ذکر نہیں ہو رہا. تو یہ لوگ جو ہے نا یہ اپنے اس علم کی بدولت کہ جو ان کو پتا ہے کہ ان کے اعمال کیا ہیں تو یہ موت کی تمنا نہیں کریں گے. ان کی مثال آج کے دور میں ہم مسلمانوں میں کن کی ہوتی ہے کہ جو ایک طبقہ ہے نا جس کو اہل بدعت کا طبقہ کہتے ہیں، ٹھیک ہے. تو جو بدعتوں کے اندر لوگ پڑے ہوئے ہیں تو ان کے جو علماء ہوتے ہیں نا، ٹھیک ہے، جو اہل بدعت میں علماء ہوتے ہیں تو ان علماء کو یہ بات اچھی طرح سے پتہ ہوتی ہے کہ عوام الناس کو انہوں نے جن کاموں پہ لگایا ہوا ہے نا، یہ جو بہشتی دروازہ کہ بھئی دروازے سے گزر جاؤ تمہارے سارے گناہ معاف ہو جائیں گے اور تم جنت کے مستحق بن جاؤ گے، ٹھیک ہے. اور یہ جو چڑھاوے چڑھانا ہے، بکرے ذبح کر لو، اتنے بکرے کاٹو گے تو تمہارا یہ والے گناہ معاف ہو جائیں گے اور اتنے بکرے جو ہے وہ لا کر کے دو گے تو تمہارا یہ ختم ہو جائے، یہ مسئلہ ختم ہو جائے گا، ٹھیک ہے. تو یہ جو سارے کے سارے ڈرامے انہوں نے مچائے ہوئے ہوتے ہیں نا تو ان علماء کو یہ بات پتہ ہوتی ہے کہ ان سے کچھ نہیں ہوتا، ٹھیک ہے، لیکن انہوں نے عوام کو اس راستے پہ ڈالا ہوا ہوتا ہے تو وہ اپنی دکان چلا رہے ہوتے ہیں اس کے لیے اس طریقے سے، ٹھیک ہے. تو ان کی مثال بالکل ایسی ہے جیسے کہ ان یہود کے علماء کے ساتھ، ٹھیک ہے، کہ ان کو پتہ ہے کہ وہ غلط کام کر رہے ہیں لیکن پھر بھی وہ اپنے جاہ اور منصب کی وجہ سے ان کاموں سے توبہ نہیں کرتے ہیں. اور جو اہل حق ہوتے ہیں ان کے سامنے وہ کبھی بھی اپنے آپ کو سپرد نہیں کر رہے ہوتے ہیں. تو یہ خوب جانتے ہیں کہ آخرت میں ہمارے لیے عذاب جہنم کے سوا کچھ نہیں ہے، اور یہ دعوے اللہ کے مقبول و محبوب ہونے کے بالکل جھوٹ ہیں جن کا جھوٹ ہونا خود ان پر بھی واضح ہے، مگر دنیا کے کچھ فوائد حاصل کرنے کے لیے ایسے دعوے کرتے ہیں. اور وہ یہ بھی جانتے ہیں کہ اگر ہم نے رسول اللہ صلی اللہ علیہ وسلم کے فرمانے پر موت کی تمنا ظاہر کر دی تو وہ ضرور قبول ہو جائے گی، کیونکہ انہوں نے نبی علیہ صلی اللہ علیہ وسلم میں ساری جو نشانیاں تھیں رسول ہونے کی وہ دیکھی ہوئی تھیں. تو ان کو پتا تھا کہ رسول کی جو دعا ہوتی ہے نا اللہ تعالیٰ اس کو ریجیکٹ نہیں کرتا، اور رسول اگر کوئی بات ہمیں کہتا ہے نا کہ بھئی تم موت مانگو، ٹھیک ہے، تو اگر ہم نے اس پہ عمل کر لیا نا تو وہ کوئی مذاق نہیں کر رہے ہمارے ساتھ، ٹھیک ہے، وہ ایکچولی ہو جائے گا. تو اس وجہ سے نا ان کو پتا تھا کہ نبی علیہ الصلوۃ والسلام کی جو جو بات ہے نا وہ یعنی پوری ہوگی، اگر ہم موت مانگیں گے تو وہ قبول ہو جائے گی اور ہم مر جائیں گے. اس لیے فرمایا کہ وہ ہرگز ایسی تمنا نہیں کر سکتے. ایک حدیث میں ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم فرمائے کہ اگر اس وقت ان میں کوئی موت کی تمنا کرتا تو اسی وقت مر جاتا، ٹھیک ہے. اولاد کے صدقے کے لیے جو بکرا ذبح کرتے ہیں کیا یہ بھی بدعت ہے؟ اولاد کے صدقے کے لیے جو بکرا ذبح کرتے ہیں، عقیقے کا بکرا، بھائی عقیقہ تو سنت ہے اور اس کا گوشت بانٹ دیتے ہیں، ٹھیک नहीं, पहली बात तो अकीका जो है वो तो कंफर्म्ड सुन्नत है ना, तो उसकी तो कोई डिस्कशन की जरूरत ही नहीं है। ठीक है, अकीके के अलावा जो करते हैं तो उसके अंदर जो है ना वो देखना पड़ेगा कि आप जो है वो जो बकरा दबा कर रहे हैं ना, तो उसमें फिर यानी इसके पूरा एक कॉन्टेक्स्ट होता है इसका। ठीक है, कि आप जो है वो यानी किस कॉन्टेक्स्ट में ये बकरा दबा कर रहे हैं, क्या ये बकरा दबा करना जो है वो आपके लिए जरूरी है या उसके अलावा भी आप सबका कर सकते हो। ठीक है, तो खून बहाना जो है ना ये दीन का हिस्सा है, यानी जानवर का खून बहाना किसी मुश्किल से से निजात के लिए और कुर्बानी जैसा है। ठीक है, तो ये है दीन का हिस्सा, इसको आप दीन से निकाल नहीं सकते। ठीक है, लेकिन इस हक बात को जिस तरीके से हमारे मुआशरे में, हमारे मुल्कों में एब्यूज किया जा रहा है ना, तो उस एब्यूज को फिर उलमाए हक जो है वो मना कर रहे हैं। ठीक है, तो पहले भी जैसे बात हुई ना इसी क्लास के अंदर कि कलिमतुल हक युरीदु बिल बातिल। ठीक है, कि बहुत दफा ऐसा भी होता है कि कलिमा जो है ना वो हक होता है लेकिन उससे बातिल मकासिद हासिल किए जा रहे होते हैं। ठीक है, तो ये भी वही मिसाल है कि खून बहाना मुश्किलात के से बचने के लिए ये एक कलिमतुल हक है लेकिन इससे जो है ना बातिल मकासिद पूरे किए जा रहे होते हैं। जैसे कि आपको अच्छी तरह से पता ही होगा यकीन कि किस तरीके से ना ये बकरा कर देना, बकरा कटवाना, और वो एक पूरा का पूरा एक इंडस्ट्री बन चुकी है। बाकायदा सड़कों, आज की बात नहीं, आज से 10 साल पहले से ये मामला शुरू हुए हैं कि सड़कों के ऊपर जो है वो यानी पिंजरों के अंदर बकरे बंधे हुए होते हैं और फिर वो आप आए इतने पैसे दें और बकरा कटवाएं, तो उससे जो है ना वो यानी एक बिल्कुल डिफरेंट शक्ल इख्तियार कर गया है। तो इससे फिर उलमाए हक मना करते हैं और ये एडवाइस करते हैं कि भाई लोगों की अगर आप मुश्किल को दूर कर दें ना तो वो ज्यादा बड़ा सकता है और उससे अल्लाह ताला जो है ना वो आपकी मुश्किल को भी आसान कर देंगे। तो बकरा दबा करना कोई लाजमी नहीं है इसके अंदर। ठीक है, लेकिन अगर आप किसी ऐसी नियत से करते हैं कि भाई हाँ मेरे पास ये वसाइल हैं, मैं बकरा दबा भी करूंगा और किसी का पेट भी भरूंगा उस यानी गोश्त से जो कि इस बकरे से मुझे हासिल होगा, तो वो फिर एक अलग तफसीर है जो कि आप कर सकते हैं, उसके अंदर कोई यानी हराम और मकरूह वाली बात नहीं है। बहरहाल, तो ये सारी जो बातें होती हैं तो उनमें आपको ना एक ब्लैक एंड व्हाइट आंसर नहीं मिल सकता। ठीक है, ये असल बात है। ब्लैक एंड व्हाइट आंसर जो होता है ना वो हम दे तो देते हैं, जैसे अभी आपको देने की कोशिश करी है, लेकिन जब आप किसी सिचुएशन में आते हैं ना तो उस वक्त उस सिचुएशन में पूछना, उलमाए हक से पूछना कि जी मुझे बताएं कि मुझे करना चाहिए कि नहीं करना चाहिए, उसकी अहमियत से हम अपने आप को फारिग नहीं कर सकते, हम अपने आप को उससे इंडिपेंडेंट नहीं कर सकते। ठीक है, तो उस वक्त ये सवाल करना चाहिए कि जी मुझे ये करना चाहिए कि नहीं करना चाहिए, आप मुझे एडवाइस करें। ठीक है, तो ये ना थियोरेटिकल आंसर जो है ना वो फिर इसके अंदर काम नहीं आते, क्योंकि ये जो मामला होते हैं ना इनको कहते हैं यानी मुश्तबिहात कहेंगे। ठीक है, मुश्तबिहात। ठीक है, कि इसके अंदर सही और गलत दोनों होने का इहतमाल होता है। ठीक है, तो इस तरह के मामलों में जो है ना वो पूछ करके चलना ये हमारा दिन सिखाता है। एनीवे, अब ये जो मौत की तमन्ना के बारे में फिर इन्होंने मजीद तफसील लिखी है कि जी मौत की तमन्ना करना जायज है कि नहीं है। ठीक है, तो फरमाते हैं कि जी ये बहस तो मुफस्सल यानी तफसील के साथ है। डिस्कनेक्ट तो नहीं हो गया? अच्छा, कि ये तफसील, ये बहस जो है ना तफसील के साथ सूरह बकरा में गुजर चुकी है। हदीस में मौत की तमन्ना करने से मना फरमाया गया है। इसका बड़ा सबब ये है कि किसी शख्स को दुनिया में यकीन करने का हक नहीं है कि वो मरते ही जन्नत में जरूर जाएगा और किसी किस्म के अजाब का उसको खतरा नहीं, तो ऐसी हालत में मौत की तमन्ना करना अल्लाह ताला के सामने अपनी बहादुरी जताने का मुरादिफ है। ठीक है, अब ये जो हजरत ने लिखा है ना तो इसके अंदर फिर बहुत यानी काफी तफसील इसमें इसमें आ सकती है। ठीक है, कि भाई एक तरफ कह रहे हैं कि जी जिसको जिसका ईमान कामिल हो, आखिरत के ऊपर उसका यकीन हो और दुनिया की दुनिया को देखने का उसका अंदाज ही बिल्कुल मुख्तलिफ हो, कि दुनिया तो एक आजमाइशों वाली और परेशानियों वाली जगह है और ये है वो है दुनिया के अंदर, तो उस शख्स के अंदर जो है वो मौत की तमन्ना होती है, ठीक है, वो अल्लाह ताला से मुलाकात का शौक रखता है, ठीक है। और दूसरी तरफ क्या फरमा रहे हैं, दूसरी तरफ ये कह रहे हैं कि किसी शख्स को दुनिया में यानी मौत मांगने का से मना किया गया, नबी अलैहि सल्लल्लाहु अलैहि वसल्लम ने मना किया, ठीक है। तो फिर इन दोनों बातों की तत्बीत कैसे करेंगे, भाई मौत मांगना चाहिए कि मौत नहीं मांगना चाहिए, ठीक है। तो यानी आप सहाबा कराम की फिर अमल को कैसे डिस्क्राइब करेंगे, जो कि मौत के बारे में इस तरह से उनका एक एटीट्यूड होता था कि बस कल हम जाके शहीद हो जाएंगे, ठीक है, वो जिहाद की यानी अगले सुबह को जिहाद होना होता था और रात को जो है ना वो ऐसे दुआएं कर रहे होते थे कि अल्लाह मुझे अपने रास्ते की शहादत अता फरमा दे, और आपस में बैठ करके बातें कर रहे होते थे, है ना। वो है ना दो सहाबा, एक तो हजरत साद बिन अबी वकास थे गालिबन, और दूसरे जो थे उनका मुझे नाम नहीं याद, बल्कि असल तो उनकी दुआ थी, ठीक है, उन्होंने अल्लाह ताला से दुआ करी, ठीक है, कि अच्छा आपस में बैठे और कहने लगे कि चलो हम अल्लाह ताला से अपने दिल की तमन्ना मांग, ठीक है। तो साद बिन अबी वकास गालिबन जो थे उन्होंने दुआ करी कि अल्लाह कल मेरा दुश्मन से मुकाबला हो तो दुश्मन मेरे ऊपर वार करे और मैं दुश्मन के ऊपर वार करूं, और मैं जो हूँ वो दुश्मन को जेर करने में कामयाब हो जाऊं और फिर मैं उसको जो है वो यानी हरा दूं और मुझे फतह नसीब हो जाए। तो ये उन्होंने इस तरह की दुआ करी, ठीक है। जो दूसरे सहाबी थे, अगर किसी को आप में से नाम याद हो तो प्लीज बताइए, मेरे भी याददाश्त में आ जाए वो। तो दूसरे जो थे उन्होंने क्या दुआ करी कि अल्लाह मैं ये दुआ करता हूँ कि कल मेरा सामना जो है वो किसी जोर जबरदस्त किस्म के दुश्मन के साथ मैं उसके ऊपर वार वार करूं। अब्दुल्ला बिन जहश, हाँ जजाकुमुल्लाह, तो मैं उसके ऊपर वार करूं वो मेरे ऊपर वार करे और फिर वो मेरे ऊपर गालिब आ जाए और फिर वो मुझे कत्ल कर डाले और फिर उसके बाद वो मेरे कान भी काट ले, वो मेरी नाक को भी काट ले और वो इनको दरख्त पे लटका दे या कुछ इस किस्म का ना, यानी मेरे कान भी काट ले, मेरे नाक भी काट ले, मेरी नाक भी काट ले, ठीक है। और फिर उसके बाद जब कयामत के दिन मैं तेरे सामने उठूं तो तू मुझसे पूछे कि ए अब्दुल्ला तेरा ये हाल क्यों हुआ, तेरा ये हाल क्यों हुआ, तो मैं तुझे जवाब दूं कि ए अल्लाह तेरी मोहब्बत में मेरा ये हाल है, राइट। तो अगले दिन एग्जैक्टली यही हुआ, दोनों की दुआ कबूल हुई, साद बिन अबी वकास जो है वो अपने दुश्मन पे गालिब आ गए, और ये जो थे जो आपने फरमाया अब्दुल्ला बिन जहश रज़ियल्लाहु, तो अच्छा ये जैनब बिन जहश रज़ियल्लाहु के जो भाई थे, ये वही ना जो नबी अलैहिस्सलाम की फिर बाद में जौजा बनी थी, तो इनकी दुआ एग्जैक्टली ऐसे ही कबूल है कि इनके ऊपर दुश्मन गालिब आ गया और इनके नाक भी काटी, इनके कान भी काटे, ठीक है। तो उन्होंने फिर जो जो जिंदा थे गाजी बने, तो उन्होंने फरमाया कि उसकी दुआ मेरी दुआ से ज्यादा अच्छी, ठीक है। तो अब इस दुआ को आप कैसे एक्सप्लेन करेंगे, ये मौत की तमन्ना कर रहे हैं कि नहीं कर रहे, ठीक है। तो अब क्या करना है फिर, हमें मौत की तमन्ना करनी है कि मौत की तमन्ना नहीं करनी है, ठीक है। तो इसको आप इस तरीके से रिकनसाइन कर सकते हैं कि यहाँ पर जिस तमन्ना से मना किया जा रहा है, ठीक है, ये जो है ना ये दावे वाली तमन्ना है कि अपने अमल के ऊपर इतना इंसान को भरोसा हो कि वो मौत यानी वो दावेदार हो कि अल्लाह ताला ने बस मुझे जन्नत में ही डालना है, गोया कि नाउज बिल्ला अल्लाह ताला की जिम्मेदारी बन चुकी है कि मुझे जन्नत में डालना है, तो मैं मौत की तमन्ना करूं, ठीक है, इसकी इजाजत नहीं है, क्योंकि इसके अंदर जो है वो बहादुरी जतलाना जैसे कि यहाँ पे हजरत ने लिखा है, और इसके अंदर एक तकब्बुर वाली बात आ जाती है, ठीक है, तो इसकी इजाजत नहीं है। लेकिन सहाबा जिस मौत की तमन्ना किया करते थे ना, वो क्या करते थे, नबी अलैहि सलातो वसलाम के हुक्म की अताअत में, आप सल्लल्लाहु अलैहि वसल्लम के हुक्म की अताअत में वो जो असबाबे मौत होते थे उनको इख्तियार करते थे, असबाबे मौत को इख्तियार करना, क्या मतलब असबाबे मौत को इख्तियार करना, कि अपने से 10 गुना ज्यादा ताकतवर दुश्मन के सामने चले जाना, ठीक है। लेकिन वो क्यों जाते थे, वो अपनी बहादुरी जतलाने के लिए नहीं जा रहे होते थे, ठीक है ना, वो अपना गुस्सा निकालने के लिए नहीं जा रहे होते थे कि ये काफिर बड़े गंदे लोग हैं, इन्होंने जो है वो इस्लाम मुसलमानों का बड़ा नाक पे दम किया हुआ है, या इन्होंने हमें घरों से निकाल दिया और इन्होंने हमारे साथ ऐसे किया वैसे किया, इसलिए नहीं जा रहे होते थे। बल्कि नबी अलैहिस्सलाम का हुक्म होता था कि जाओ लड़ो जा करके, अल्लाह का हुक्म आ गया है, अब जाओ जा करके लड़ो, वो इस अताअत में जा रहे होते थे, ठीक है। तो इस अताअत के अंदर जो असबाब मौत को गले लगा लेना है ना, कि भाई यानी निहत्ते अपने से इतने बड़े दुश्मन से जाकर के टकरा जाना, ठीक है। तो ये जो है ना, ये अताअत में कर रहे होते थे, ठीक है। तो इस वजह से ना ये बिल्कुल डिफरेंट सिनारियो हो जाता था अताअत की वजह से, ठीक है। तो व्हाट मेक्स द डिफरेंस, द रियल पॉइंट इज, व्हाट इज इट दैट मेक्स द डिफरेंस। बजाहिर वो भी मौत की तमन्ना कर रहे हैं और ये बंदा भी मौत की तमन्ना कर रहा है ना, जो कि कह रहा है कि अल्लाह मुझे मौत दे दे, है? ये भी मौत की तमन्ना कर रहा है, वो भी मौत की तमन्ना कर रहा है। जाहिरी असबाब दोनों के सेम है, ठीक है, जाहिरी सूरत दोनों की सेम है, लेकिन डिफरेंस क्या है, वो अतात की वजह से कर रहा है और ये अतात की वजह से नहीं कर रहा, ये अपने सेल्फ मोटिवेशन या सेल्फ, जिसको कि नफ्स परस्ती भी कह सकते हैं, ठीक है, ये नफ्स परस्ती की वजह से ये काम करता है, ठीक है ना। दिस इज वॉट मेक्स द डिफरेंस, ठीक है। तो एक मोमिन का अंदाज जो है ना, वो बिल्कुल डिफरेंट होता है काम करने का, और जो अपने नफ्स का गुलाम होता है, चाहे वो बज़ाहिर मुसलमान ही क्यों ना हो, तो उसका अंदाज बिल्कुल डिफरेंट होता है। और दूसरी बात ये भी है कि ये जो सहाबा जो मैदान जिहाद के अंदर मौत की तमन्ना करते थे ना, तो ये भी ये जो करते थे ये अगेंस्ट द कुफार, ठीक है, अल्लाह के दुश्मनों के मुकाबले में आ करके ये काम करते थे, ठीक है। गोया के यहाँ पर ना एक गैरत ईमानी वाला एस्पेक्ट भी आ जाता था, इन्वॉल्व हो जाता था इसके, गैरत ईमानी वाला, क्योंकि काफिर के ऊपर जो है रोब भी डालना है कि भाई मैं मौत से नहीं डरता, ठीक है ना, मैं मौत से नहीं डरता। अब ये जो है वो अगेंस्ट व्हाट ये बात कर रहे हैं, ये काफिर के अगेंस्ट ये बात कर रहे हैं, ठीक है, ये किसी ईमान वाले के अगेंस्ट बात नहीं कर रहे कि तुम तो मौत से डरते हो, मैं तो मौत से नहीं डरता, ठीक है। एक ईमान वाले से जब इस तरह की कॉन्वर्सेशन करेंगे तो इसमें तकब्बुर आ जाएगा, राइट। लेकिन जब काफिर से ये बात करेंगे तो फिर ये तकब्बुर नहीं कहलाएगा, ये गैरत ईमानी कहलाएगा, ठीक है। किसी ने कितने प्यारे वो शेर कहे हैं जो कि आप लोगों तक भी पहुंचे होंगे, पिछले दिनों जो वो पड़ोसी मुल्क के अंदर वो वाले मामला चल रहे थे, वो जो आपके क्या मजहर भोपाली साहब, क्या उनका शेर था, आपकी गुलामी का बोझ हम ना ढोएंगे, राइट। यानी आप जो हमें अपना गुलाम बनाना चाहते हैं ना, हम इस बोझ को नहीं ढोएंगे, हम नहीं उठाते आपकी गुलामी का बोझ, आबरू से मरने का, इज्जत और आबरू के साथ आबरू से मरने का फैसला हमारा है, ठीक है, हम इज्जत के साथ जान दे देंगे, हम आपकी गुलामी में जिंदगी नहीं गुजारेंगे, ठीक है। तो शेर तो बहुत अच्छा है, काश कि हम इसके ऊपर अमल भी कर जाएं, क्योंकि हम जो है वो हर लिहाज से जिस्मानी और जहनी गुलामी का शिकार है, तो हमें उस गुलामी से तौबा करनी दी हुई उसी की थी, हक तो यह है कि हक अदा ना हुआ जी। आगे फरमाया कि अच्छा, एक और भी बात यहाँ से, कि किसी शख्स को दुनिया में ये यकीन करने का हक नहीं है, ठीक है। तो इसके अंदर एक और बहुत इंपॉर्टेंट एस्पेक्ट भी आता है कि क्योंकि अब यहाँ पर जो बात हो रही है ना, ये अगेंस्ट द काफिर बात नहीं हो रही है ना, ये तो इन ऑफ इट सेल्फ, यानी बंदा अपने आप में गोया के फूल रहा है अपने अमाल के ऊपर और जो है वो अपने नेकी के ऊपर बहुत फूल रहा है, या ये कि किसी मुसलमान के मुकाबले में अपने आप को बड़ा बड़ा समझ रहा है, ठीक है। तो इसके अंदर जो है ना, यानी एक बहुत इंपॉर्टेंट पॉइंट ये है कि हमारा दीन जो है ना, वो इस कॉन्टेक्स्ट में, ठीक है, नॉट अगेंस्ट द कुफार वाला कॉन्टेक्स्ट, बल्कि इस कॉन्टेक्स्ट में, यानी अपने आप में या कंपेयर टू अनदर मुस्लिम, इसमें ना हमारा दीन जो है वो अपने ऊपर ना ये जो एक ट्रस्ट वाला कॉन्सेप्ट है ना, अपने ऊपर ट्रस्ट करना, ठीक है, اپنے اعمال پہ ٹرسٹ کرنا، اپنے اوپر ٹرسٹ کرنا، ٹھیک ہے، یہ ہمارا دین نہیں سکھاتا، ٹھیک ہے. جبکہ آپ اگر سائیکالوجسٹ کے پاس چلے جائیں، ٹھیک ہے نا، یا وہ جو موٹیویشنل اسپیکرز ہوتے ہیں جو کہ کارپوریشنز کے اندر بلائے جاتے ہیں اور جن کی بڑی ویڈیوز جو ہیں وہ یوٹیوب کے اوپر اویلیبل ہیں، پہلے خالی کافروں میں اویلیبل ہوتی تھیں، اب وہ اردو زبان میں بھی اویلیبل ہونی شروع ہو گئی، کیونکہ اب پاکستان میں بھی اور یقیناً انڈیا میں بھی بہت سارے اردو اسپیکنگ موٹیویشنل اسپیکرز آ گئے ہیں، ٹھیک ہے. تو وہاں پہ جب آپ جاتے ہیں، ان کے پاس جاتے ہیں، تو وہ آپ کو موٹیویٹ کیسے کرتے ہیں؟ یو ہیو ٹو ٹرسٹ یور سیلف، یو ہیو ٹو ہیو کانفیڈینس اپون یور سیلف، ٹھیک ہے، تاکہ آپ موٹیویٹ ہوں، آپ کے اندر جو ہے وہ ایک، ٹھیک ہے. لیکن یہ صحیح نہیں ہے. اچھا، وہ علامہ اقبال کو بھی کوٹ بہت کرتے ہیں یہ لوگ، ٹھیک ہے، خود ہی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے. بھائی، علامہ اقبال کو کوٹ کرنا جو ہے نا، وہ بھی جسٹیفائی نہیں ہوتا ہمارے لیے، ٹھیک ہے، کیونکہ علامہ اقبال نے یہ جو اشعار کہے تھے نا، یہ ایک بہت ڈفرینٹ کانٹیکس میں کہے تھے، ٹھیک ہے. جبکہ مسلمان قوم جو ہے وہ فزیکل غلامی کی وجہ سے ایک انتہا درجے کی مایوسی میں چلی گئی، ٹھیک ہے، تو وہ ایک بالکل ڈفرینٹ کانسیپٹ تھا. اب کیا ہوا ہے کہ جب سے ہم فزیکل غلامی سے باہر نکلے نا، بظاہر آزاد ہو گئے، ٹھیک ہے نا، پاکستان والے خاص طور پر، ٹھیک ہے، تو فزیکل غلامی سے آزاد ہو کر کے نا، ہم جو ہیں وہ دوسری ایکسٹریم میں چلے گئے، ایک ایکسٹریم سے نکل کر کے دوسری ایکسٹریم میں چلے گئے، اوور کانفیڈنس والی ایکسٹریم، ٹھیک ہے. تو اب اس اوور کانفیڈنس والی جو کیفیت کے اندر ہم رہتے ہیں نا، تو اس کے اندر خود ہی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے، یہ تو مزید اور لے ڈوبتی ہے، ٹھیک ہے. وہ پہلے ہی خود ہی کے شکار ہوئے ہوئے تھے، خود پسندی کے شکار ہوئے تھے، ٹھیک ہے. تو خود پسندی کے شکار شخص جب خود پسندی کے اوپر مزید شعر و شاعری سنے گا، تو اس کی خود پسندی پھر ساتویں آسمان تک پہنچ جائے گی پھر، ٹھیک ہے. تو یہ جو سیلف کانفیڈینس اور یہ سب ہے نا، یہ نہیں ہے ہمارے دین. ہمارا دین تو کیا کہتا ہے؟ اللہ پہ اعتماد بے شک، ٹھیک ہے، اپنے اوپر بالکل اعتماد نہیں، اور ہر وقت جو ہے نا وہ اپنے آپ کو شیطان سے غیر محفوظ سمجھنا، ٹھیک ہے نا. تو ہم تو اپنے آپ کو شیطان سے غیر محفوظ کبھی بھی نہیں سمجھ سکتے. ہم تو کبھی بھی اپنے اعمال کے اوپر ڈپینڈ نہیں کر سکتے. ہم تو کبھی بھی اپنے اعمال کے اوپر ریلائے نہیں کر سکتے کہ ہمارے اعمال جو ہے وہ ہمیں بچا لیں گے اور ہم جو ہے وہ جنت میں چلے جائیں گے. اس طرح کا تو ایٹیٹیوڈ ہی نہیں ہم کر سکتے ہیں نا، کیونکہ ہمارے اعمال جو ہیں ان کے اندر اخلاص کی بھی کمی ہوتی ہے، اور ہمارے اعمال جو ہیں وہ شیطان کی زد پر بھی ہوتے ہیں، وہ کبھی بھی ہمیں ان سے محروم کر سکتا ہے. دوسری بات یہ کہ جو شخص جو ہے نا وہ اس طریقے سے نا اپنے آپ کو مسٹرسٹ کرتا ہے نا، مسٹرسٹ، ٹھیک ہے، یعنی دعوے سے اپنے آپ کو بچا کر کے رکھتا ہے، ایسا شخص جو ہوتا ہے نا، پھر وہ اپنے دین کے معاملے میں رسک نہیں لیتا. دین کے معاملے میں رسک نہیں لیتا کیا مطلب؟ کیا مطلب اس کا؟ اس کا مطلب یہ ہے کہ وہ کوئی ایسا کام نہیں کرتا کہ جس کی وجہ سے اس کے گناہ میں مبتلا ہونے کے چانسز بڑھ جائیں. وہ کوئی ایسا کام نہیں کرتا، ٹھیک ہے. اور اس کی سب سے بڑی مثال کیا ہے کہ ایسا شخص جو ہے وہ بے پردگی سے اپنے آپ کو بچاتا ہے. بے پردگی سے کسی نے ریز ہینڈ کیا ہے تو یہاں پہ پروٹوکال یہ ہے کہ اگر آپ کو کوشچن ہے تو چیٹ ونڈو کے اوپر لکھ لیں، ٹھیک ہے، اور اس کو انٹر کر دیں تو یار اس کو اس کا جواب دے گا، ٹھیک ہے. تو بے پردگی نہیں کرتے، ٹھیک ہے، کہ بھائی ہم نے تو دین کی بات کرنی ہے تو اب عورتوں کو آمنے سامنے بٹھاؤ، ٹھیک ہے، اور ان کے ساتھ جو ہے نا وہ بغیر پردے کے جو ہے وہ قرآن کی تفسیر پڑھتے ہیں، یا جو ہے وہ تصوف کی باتیں کرتے ہیں اور روحانیت کی باتیں کرتے ہیں اور معرفت کی باتیں کرتے ہیں اور اصلاح کی باتیں کرتے ہیں، اور مرد عورت مکس، ٹھیک ہے نا، نہ انہوں نے پردہ کیا ہوا ہے نہ انہوں نے کوئی خاص پردہ کیا ہوا ہے، یہ اگر بہت زیادہ اللہ کے ولی ہیں تو زیادہ سے زیادہ نظریں جھکا رہے ہیں بس، وہ بھی کوئی خاص نہیں، ٹھیک ہے نا. اور عورت صاحبہ تو ہیں، وہ تو ماشاءاللہ اپنے خوبصورت چہرے کے ساتھ جو ہیں وہ موجود ہیں، ٹھیک ہے. یہ جو سیٹنگ ہوتی ہے نا، یہ ایمان والا نہیں کر سکتا، ٹھیک ہے، جو کہ دین کو صحیح معنوں میں سمجھتا ہے نا، وہ یہ کام نہیں کر سکتا، ٹھیک ہے. یہ وہی کام کر سکتا ہے جو کہ سمجھتا ہو کہ جی مجھے کوئی خوف نہیں ہے، ٹھیک ہے، شیطان سے کوئی خوف نہیں ہے، شیطان میرا کچھ نہیں بگاڑ سکتا، ٹھیک ہے. یہ وہی بندہ ایسی حرکت کرے گا، ٹھیک ہے. تو اس وجہ سے نا یہ جو اصلاح کی جو محنتیں آج کل چل رہی ہیں نا، جس کے اندر خوب اللہ کی معرفت والی باتیں ہوتی ہیں لیکن پردہ نہیں ہوتا اس کے اندر، ٹھیک ہے نا، یہ دین سے نہیں ہے، یہ دس از ناٹ فرام دا دین، صحیح ہے. کیونکہ نبی علیہ السلام نے کیا فرمایا اور सीधी सी बात है, एक कम फहम इंसान को भी बात समझ आ जानी चाहिए कि जब औरत और मर्द इकट्ठे होते हैं ना, तो फिर शैतान जो होता है ना, वो फिर दिल दिल के अंदर जो है ना, फिर वो जज्बात पैदा करता है, जज्बात भड़काता है। और औरत की तो सारी खूबसूरती चेहरे के अंदर होती है, तो अगर औरत ने चेहरा ना ढाका हुआ हो, है ना, और जो मेंटोर साहब है औरत के, वो औरत से माशाल्लाह आंखों में आंखें डाल करके, है ना, और आई कांटेक्ट के साथ जो है वो माशाल्लाह इस्लाह की बातें कर रहे हो, तो फिर शैतान ने जो है वो क्या लॉकडाउन किया हुआ है शैतान को आपने, है? शैतान साहब जो है वो क्या वो छुट्टी पर गए हुए हैं, जो कि वो कुछ नहीं करने नहीं उधर, ठीक है, ऐसा नहीं होता ना। फिर तो शैतान ने तो अपना फिर खूब खुल करके काम करना होता है फिर उसके बाद, सही है। तो इस वजह से जो है ना, ये बेपर्दगी के साथ दीन का काम नहीं हो सकता, ठीक है। ये तमाशे जो है ना, ये वही करते हैं जिनको कि अपने ऊपर इतना एतमाद होता है कि जी शैतान मेरा कुछ नहीं बिगाड़ सकता, ठीक है ना, मैं जो कर रहा हूँ बिल्कुल ठीक कर रहा हूँ, और चाहे मैं दीन के जो बुनियादी फराइज हैं उन फराइज को भी छोड़ करके काम करूँ तो भी कोई बात नहीं, ठीक है। और तो आगे चलें, इसको मुकम्मल कर लेते हैं आज कि قل ان الموت الذي تفرون منه فانه ملاقيكم، यानी यहूद जो इस दावे के बावजूद मौत की तमन्ना से गुरेज करते हैं, इसका हासिल मौत से गुरेज करना और भागना है, यानी असल में जो है ना वो मौत से भाग रहे हैं। उनको आप फरमा दें कि जिस मौत से तुम भागते हो वो तो आकर रहेगी, इस वक्त नहीं तो फिर बाद चंद रोज के, इसलिए मौत से फिरार बिल्कुल बिल्कुल लिया किसी के बस ही में नहीं है, ठीक है। तो अभी तुम कोशिश करो मौत से भागने की, लेकिन कब तक भागोगे? जैसे किसी ने फरमाया, हमारे हजरत उसको कोट करते हैं कि किसी ने आकर के वो बड़े साहब को कहा कि भाई फलाना शख्स जो है ना वो मरते मरते बचाए, यानी होता है ना कि कभी आप जो है वो ऐसे एक्सीडेंट में आ जाए कि जिस एक्सीडेंट से आपकी पूरी गाड़ी तबाह हो जाए लेकिन आप बच जाए, तो कहते हैं ना कि मरते मरते बचाए। तो उन्होंने जवाब दिया कि डोंट वरी, वो बचते बचते मरेगा, ठीक है, क्योंकि हर एक ने मरना है, तो कब तक बचोगे? तो बचते बचते एक दिन तो मरोगे, ठीक है। तो हकीकत मौत की यही है जिससे कोई भी इनकार नहीं कर सकता, और अब तो नजर भी बहुत आनी शुरू हो गई है। असबाब मौत से फरार के अहकाम, अब फरमाते हैं कि जो चीजें आदतन मौत का सबब होती है, आदतन, ठीक है, वैसे हकीकत क्या है कि मौत जो है ना वो सबब से नहीं आती, ठीक है, ये नहीं होता कि सबब हो जाएगा तो मौत आ जाएगी, ठीक है, बल्कि मौत जो है वो, मौत का ताल्लुक सबब के साथ नहीं है, मौत का ताल्लुक वक्त के साथ है, ठीक है। इसी वजह से आप गोलियों की बौछार में, हमारे हजरत शेखुल इस्लाम मौलाना तकी उस्मानी दामोदर बरकातहू, अल्लाह ताला उनकी हिफाजत फरमाए, पिछले साल फरवरी का ही वक्त था ना वो, या मार्च का वक्त, मार्च में है? वो गाड़ी में जा रहे हैं, उनकी भी, वो भी, उनकी बेगम भी, उनके नवासे नवासियां भी हैं, और आगे से जो है वो गोलियों की बौछार, ड्राइवर को भी गोली लगी, गार्ड भी जो है वो गोली लग करके मर गया, और उनके भी गोलियां जो है वो, यानी दाएं बाएं से गोलियां गुजर रही हैं, ना उनको एक गोली लगी, ना एक जो है वो उनकी बीवी को गोली लगी, ना बच्चों को कोई गोली लगी, राइट। तो भाई असबाब तो अपनी जगह मुकम्मल थे, हत्ता के अगले दो बंदों को लग भी गई, एक तो मर भी गया, लेकिन असबाब के होने की वजह से मौत तो नहीं आई ना, ठीक है। उसी तरीके से आप बीच समंदर में जहाज से नीचे कूद जाएं, मेन ओशन के अंदर, ठीक है, असबाब मुकम्मल है, बस बचने की कोई उम्मीद नहीं है अब, लेकिन बच जाता है बंदा, बंदा किसी ना किसी तरीके से लहरें उठा करके कहीं फेंक देती हैं, और कुछ नहीं तो डॉल्फिन ही आकर के जान बचा लेती है, डॉल्फिन के भी तो बचाने के वाकयात हैं दुनिया के अंदर के, नहीं है, ठीक है। तो असबाब तो सारे इख्तियार कर लिए थे, मौत नहीं आई, ठीक है, लेकिन जब असबाब ना हो लेकिन वक्त आ जाए, तो अपने घर के अंदर बड़ी आसानी के साथ, सुकून के साथ सोफे पे बैठा हुआ है और बातें कर रहा है, और वक्त आ गया, काम खत्म, ठीक है। तो मौत का जो ताल्लुक है ना वो वक्त के साथ है, असबाब के साथ नहीं है, लेकिन आदतन मौत का सबब, कहते हैं ना कि भाई हाँ भाई वो आग में कूदेगा तो मर जाएगा, और समुंदर में कूदेगा तो मर जाएगा, और वो स्काई स्क्रेपर से नीचे छलांग मारेगा तो मर जाएगा, तो ये आदतन ये बात की जाती है, ठीक है। तो जो चीजें आदतन मौत का सबब होती हैं उनसे फरार मुक्तजाए अकल भी है, मुक्तजाए शरा भी है, ठीक है, यानी शरीयत भी तकाजा करती है और इंसान की अकल भी तकाजा करती है कि ऐसी चीजों की तरफ आप ना बगैर हुक्म के ना करें। ठीक है, ये दिस इज द इंपॉर्टेंट थिंग, ये बात बहुत जरूरी है हमें समझना और याद रखना। ठीक है, ये बात लिख लें अपने पास, प्लीज लिख लें, चाहे आपके पास किताब ना भी हो ना फिर भी लिख लें, बगैर हुक्म के उन असबाब मौत को इख्तियार करना बगैर हुक्म के शरीयत ने मना किया है। अगर हुक्म हो जाए फिर अगर आप इख्तियार नहीं करेंगे ना तो आपको गुनाह होगा, जैसे मैदान जंग से भागना गुनाह कबीरा है। ठीक है ना, जब सामने दुश्मन है, सब चीजें मुकम्मल है आपके मरने के लिए, है ना, सामने इतना बड़ा दुश्मन इतने हथियारों के साथ और आपके पास जो है वो कुछ भी नहीं है, या आप जो है बिल्कुल ही थोड़े से हथियार के साथ, तो असबाब मौत है। लेकिन अगर आप भागे फिर आप नहीं बचेंगे अल्लाह ताला से, अल्लाह ताला से नहीं बच सकते। पीठ फेर करके भागना मैदान जंग से गुनाह कबीरा है। भाई क्यों, अजवाब मौत से तो भागने की का हुक्म है, तो भाई वहां पे अतात में आप खड़े हुए थे, अतात की वजह से आप गए थे। ठीक है, तो व्हाट मेक्स अ डिफरेंस, अतात, दिस इज व्हाट मेक्स अ डिफरेंस। बगैर अतात के अजवाब मौत को इख्तियार करना ये खुदकुशी कहलाता है। ठीक है ना, ये जुमला उम्मीद है कि आप लोगों ने समझ लिया होगा और उसको आप लिख लेंगे, बगैर अतात के अजबाब मौत को इख्तियार करना खुदकुशी है, जिसकी वजह से हमेशा हमेशा की जहन्नुम है ना, और अतात के साथ अजबाब मौत को इख्तियार करना ये हमेशा हमेशा की जन्नत। कितना बड़ा फर्क है ना, बिल्कुल 180 डिग्रीज का डिफरेंस है दोनों के दरमियान, है ना। हालांकि बजायर आप काम एक ही कर रहे हैं, वही मौत के अजबाब को इख्तियार कर रहे हैं, लेकिन एक तरफ अतात के साथ कर रहे थे, एक तरफ बगैर अतात के कर रहे थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक झुकी हुई दीवार के नीचे से गुजरे तो तेजी के साथ निकल गए कि भाई दीवार गिर गई तो मैं मर जाऊंगा, है ना, अल्लाह के हबीब हैं, ठीक है ना, जन्नत दोज़ख को देख चुके हैं, जिब्राइल अलैहिस्सलाम से मुलाकात करते हैं, लेकिन दीवार के नीचे से तेजी से गुजर रहे हैं। इसी तरह कहीं आग लग जाए, क्यों भाई तेजी से गुजर रहे हैं, इसलिए कि अल्लाह का हुक्म नहीं था, है ना, अल्लाह का हुक्म यहाँ पे कोई नहीं था कि जी आप जरा अपनी बहादुरी दिखाएं इन लोगों को, कोई ऐसा हुक्म नहीं था। इसी तरह कहीं आग लग जाए वहां से ना भागना अक्लो शरा दोनों के खिलाफ है, मगर वो फिरार मिनल मौत जिसकी मजम्मत आयत मस्कूरा में वारद हुई है उसमें इसमें दाखिल नहीं है। वो तो एक अलग चीज हो रही है ना जो यहूदियों के साथ डिस्कशन हो रही है, जबकि अकीदा सालिम हो और ये जानता हो कि जिस वक्त मौत आ जाएगी तो मेरा भागना मुझे बचा ना सकेगा, मगर चूंकि उसको मालूम नहीं कि ये आग या जहर या कोई दूसरी मोहलिक चीज मुतायन तौर पर मेरी मौत इसमें लिख दी गई है, इसलिए उससे भागना फिरार मिनल मौत जो मजमूम है इसमें दाखिल नहीं है। ठीक है, तो इसी बात को जो कि हमने आपके सामने अतात के कॉन्टेक्स्ट के साथ रखी है, ठीक है, उसी बात को ना हजरत ने एक दूसरे एंगल से भी समझाया है कि भाई आपको मुतायन तौर पर पता नहीं है कि इस चीज के अंदर जो है वो मेरे लिए मौत है या नहीं है, इसलिए भागना फिरार बिना मौत जो मजमूम है वो इसमें दाखिल नहीं है, यानी जो आप आग से भाग रहे हैं तो ये मजमूम नहीं है, है ना, ये बात फिरार बिना मौत के अंदर दाखिल नहीं है। बाकी रहा ताउन, और ये बात जरा समझना थोड़ा सा और समझाना भी मेरे लिए तो मुश्किल हो रहा है जो उन्होंने लिखा है उस बात को, ठीक है, तो हो सकता है बाद में इसको भी एड्रेस कर लें इंशाल्लाह। बाकी रही आज की बात, कोरोना वायरस है ना, तो वो भी डिस्कस हो गया है यहाँ पे माशाल्लाह हालात के अतबार से। बाकी रहा ताउन या वबा जिस बस्ती में आ जाए उससे भागना, ये एक मुस्तकिल मसला है, यानी एक टोटल अलग डिस्कशन है जिसकी तफसीलात कुतुब फिका व हदीस में मजकूर हैं, वहाँ देखी जा सकती हैं, और तफसीर रूहुल मानी में इस आयत के ज़ेहन में भी इस पर काफ़ी बहस करके मसले को वाज कर दिया है, यहाँ उसके नकल की गुंजाइश नहीं है और ज़रूरत भी हम महसूस नहीं करते क्योंकि आपके पास पहले ही बहुत व्हाट्सएप मैसेजेस आ चुके होंगे इस टॉपिक के ऊपर। बड़ी लंबी डिस्कशन चल रही है कि जी मौलवी जो है वो मस्जिद क्यों नहीं बंद करते, और फलानी मस्जिद जो बंद हो गई वो सही हुई गलत हुई क्यों नहीं हुई क्यों होनी चाहिए थी, ये सारी डिस्कशन माशाल्लाह आप लोग लोडेड है ऑलरेडी उसके ऊपर, मुझे मजीद इसके अंदर जाने की जरूरत नहीं है। बाकी है कि अल्हम्दुलिल्लाह हमने तफसील के साथ इसके ऊपर दो बयान तो कम अज कम बयान तो तीन किए थे, एक रिकॉर्ड नहीं हुआ, तो दो बयान तो ऑन रिकॉर्ड मौजूद हैं, अगर आपके पास वक्त हो तो उसको सुन लीजिएगा। कोई सवाल हो अगर तो आप पूछ लें। सलाम वालेकुम।